उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले गत सातादेखि एउटा नयाँ गद्य श्रृंखला म हिँडेको बाटो लिएर आएका छौं। उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो। चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजीको यो पुस्तक म हिँडेको बाटोको वाचन दोस्रो श्रृंखला अब सुनौ अच्युत घिमिरेको आवाजमा।
मनमा अनेक कुराहरू खेलाउँदै, मनका तरङ्गहरूलाई केलाउँदै, गोरेटो बाटो पैनीको डिल हुँदै, मनलाई तलमाथि बनाउँदै आमा भएको ठाउँमा पुगेँ। जान त गइयो तर त्यहाँ केही थिएन। यताउता हेरेँ, सामान केही पनि छैन। सबै छोडेर आएपछि के नै पो हुन्छ र? मन त्यसै विरक्त भएर आयो। हेर्दा पनि घर झुपडी छ, बाँसको टाटी लगाएको घरको छाना, न पानी छ, न टोयलेट, केही छैन। मन बुझाउने कहीँ छैन। आफ्ना लुगामाथि लगेर राखेँ। हेर्छु अगाडि बाँसकारी छ, गाउँघर अलिक पर एकान्त जस्तो। दुईटी आमा छोरी मात्रै, घर पनि कच्ची, कसरी बस्ने होला? वरिपरि घुमेर हेरेँ। आमा पानी लिन जानुभएको रहेछ, लिएर आउनुभयो। सँगै छिमेकी पनि आए दुईतिरबाट। तिमी पनि आयौ? हामी त आमा मात्रै होला भन्दै थियौँ। ए, आमा छोरी दुईजना भए भइगयो नि। तिमी चाहिँ किन नि? अरू त आएनन्, तिमीलाई चाहिँ जा भने कि? होइन, म आफै आएको। भाइ दिदी घरमा नै, मैले टाउको हल्लाएँ। तँलाई जा भने? भनेनन्। बेलुका त्यसै रात पर्यो, कच्ची घर, एकान्त ठाउँ, दुईजना मात्रै, म सानै, कसरी बस्ने होला? सोच्दै निराश भएर सुतेको निदाइ गएछु। आमाकी त साथी भन्ने पनि छोरी भन्ने पनि मै थिएँ। ठुली दिदीलाई बोलाउनुपर्छ भन्दै सल्लाह गर्यो आमा छोरीले। दिदी घर सानीमाकोमा बस्नुभएको थियो, गौरादहमा। हामीले दिदीलाई बोलायौँ, साथी पनि हुने काम पनि। घरमा तीनजना भयौँ, अलि आँटा आयो बस्न। काम गर्न आमा र दिदीलाई कसैले भेट्दैन थियो। दिउँसो आएर बुबाले धान हेरेर जानुभएको थियो, ठिक्क पाकेको थियो। अब भोलि काट्ने खेताला आउँछन् भन्दै जानुभयो। हामीलाई पनि चनाखो गरेर हारगुहार गरेर खेताला बोलायौँ। बुबाले कान्छी आमा ल्याएको र हामीलाई पटक पटक दुःख दिइराखेकोले सबैले माया गर्थे। आएर खेतमा घुमेको देखेका रहेछन् उनीहरूले पनि। भन्ने बित्तिकै गाउँका सबैजना आए। साँझ परेदेखि नै धान काट्न थालेको, आधा बिघा जति काटीकुटी गरी माडमुड गरेर ढिकुटीमा हालिदिएर गए। बिहान चाँडै उठ्यौँ, धान काट्न आउने दिन छ, आज के हुन्छ? खाना खाएर आमा दिदी दुवैजना एकअर्काकोमा जानुभयो। म भने एक्लै घरमा थिएँ। बुबा आएर रिसको झोकमा कुट्लान्, होस गरेर बस्नु, भरिसकेदेखिस् भने भाग्नु, मार्छन् भन्दै दुवैजना मलाई काम अराएर हिँड्नुभयो। म डरले काम हेर्दै हेर्दै गर्दै थिएँ, तर हतारमा माथिबाट लुखुर लुखुर गर्दै ओह्रालो लागेको देखेँ। देख्नासाथ म भागेर आमा भएको ठाउँमा पुगेँ। हामी सबैजनाले के गर्छन् त अब भन्दै हेऱ्यौँ। एक राउन्ड खेत घुम्नुभयो, खेतमा त केही छैन, न धान न पराल। एकछिन उभिएर एकटक आँखा घुमाउनु भयो, छक्क पर्नुदेखि बाहेक केही थिएन। धान झारीवरी ढिकुटीमा हालिसकेको थियो। के गरौँ त, त्यति नगरे विश्वासै थिएन। अर्की नल्याइकन त विश्वासघात गर्ने मान्छे झन् कान्छी ल्याएका छन्। के अराएर पठाएकी छ त्यही गर्थे होलान्। हामी नै बाठा भएर पहिले नै चाहिने र पुग्ने जति राख्यौँ। जति नै रिसाए पनि मार्नु हुँदैन थियो। रिसले मर र मुर्र हुँदै घरतिर लागे। म र आमा अलिअलि गर्दै आयौँ। ढिकुटीमा नअटेर अलिकति धान मान्द्रामा आँगनमा सुकाएका थियौँ। त्यहीँ मात्रै भए पनि छर्न मन लागेछ क्यारे। दुई अञ्जुली जति लात्तीले हानेर फ्याँकिदिएर बाटो लाग्नुभयो। घरमा आइपुग्दा निकै माथि पुगिसक्नु भएको थियो। आफ्नै बुद्धिले त हुने ठिक्क पर्यो, यस्तै हुन्छ, आफैले सिकाएपछि गर्नै पर्दो रहेछ। हामीलाई पुगिहाल्छ अब जेसुकै होस्। तिनीहरूले खटाएको खानु पर्थ्यो, ल खटाउन त कसरी, मकै छर्छ नि, त्यो पनि त्यसै गर्ने। एक दुईजना गर्दै ओरतिर परतिरका पनि आए। छरछिमेका काका बिनाजु काकी पर्नेहरू एक आपसमा गफ गर्दै हामीलाई सान्त्वना दिँदै नडराउन हामी छौँ भन्दै जानुभयो। दिदी बस्नुन्जेलसम्म त हामीलाई साथी पनि भयो, सहयोग पनि भयो, सबै कुरामा सजिलो भएको थियो। दुई चार महिनासम्म त बस्नु नै भयो। घर पुर्याउन म गएँ, एक दुई दिन बसेर म फर्केँ। यता घरमा भले ठूलो हावा आउँदा पनि घर नै छोडेर अर्काको शरणमा पुग्नुपर्ने, पानी आउँदा रातभरि जागा भएर बस्नुपर्ने, गाउँमा हल्लाखल्ला भयो भने बत्ती ननिभाइकन बस्नुपर्ने। बाक्लो गाउँ, ठुलै परिवारमा बस्ने बानी भएर पनि होला, त्यसै त्यसै रात परेपछि डर लागिरहन्थ्यो। जुनकेरी पनि एकै ठाउँमा धेरै बेर रह्यो भने ऊ त्यहाँ निकै बेर भयो, एकै ठाउँमा बलेर बसिरहेको छ भन्दै एकले अर्कालाई देखाउँदै डराउँथ्यौँ। डरले एकैचोटि बत्ती निभाएर सुत्थ्यौँ। एक दिन बेलुका साँझमा कसले यो ढुङ्गा हान्यो, आँगनमा आयो। गाउँका मानिस पनि गफ गर्न आएका थिए। यताउता सबैतिर हेरे कोही पनि छैन। अर्को दिन पनि त्यसै गर्छ। तेस्रो दिन चाहिँ मैले मान्छेको टाउको देखेँ। ऊ मान्छे भाग्यो भनेर कराएँ। साह्रै डर लाग्यो। सधैँ जस्तो गाउँघरका साथीभाइहरू 8-9 बजीसम्म गफ गरेर बस्नुहुन्थ्यो। आमा म मात्रै भएकाले हामीलाई पनि साथी चाहिने, उनीहरूलाई पनि हावा खान जाने ठाउँ जस्तै भएको थियो। सबैले होहल्ला गरेपछि फेरि कहिले ढुङ्गा हानेन। एक दिनको कुरा हो, साँझ पर्न लागेको थियो। हामी छुट्टिएर आए पनि कहिले नआए कि साइली दिदी ठुलो घरबाट सेलरोटी खाँदै खाँदै आई। मलाई पनि एक टुक्रा दिँदै भनी, लाखा हेर हाम्रोमा त रोटी पकाएको छ, तँ पनि भोलि आइज, अनि पो खान पाइन्छ त। म त्यति जाँदिन थिएँ। जाने बित्तिकै तिनै सानी आमाको अनुहार देखिन्छ, के जानु त्यहाँ जस्तो लागेर आउँथ्यो। काम पर्दा मात्र जाने नत्र नजाने गर्थेँ। बेला बेला भाउजूसँग मात्र भेट गर्न जान्थेँ। दिदीले दिएको त्यो एक टुक्रा रोटी कति मिठो भयो, अझै पाए पनि हुने जस्तो भयो। उसले भनी, मैले त एउटा मात्रै खाँदै आएको, हाम्रोमा आइज न। म नरमाइलो भएर आयो। आफू जन्मेर हुर्केको घर पनि उसको र मेरो भएको थियो। उनीहरू सबै बाबुसँग बसे, म मात्र आमासँग। भोलिपल्ट बिहान हामीसँगै गयौँ। ऊ आफ्नो काममा लागि, म भने भाउजूलाई भेट्न गएँ। भान्सामा धन्दा गर्दै गरेको भेटेँ भाउजूलाई। भने, भाउजू रोटी पकाएको छ? भाउजूले भन्नुभयो, माथि सानीमालाई भन्नु न, सानीमाले राख्नुभएको छ दराजमा। मैले बुझिहालेँ, यो राम्रो मतिले राखेको होइन, दिने मान्छेले किन दराजमा लुकाउनुपर्छ र रोटी नै त हो। तैपनि निकै बेरपछि माथि चढेँ। बरन्डामा कपाल कोर्दै गरेको देखेँ। भने, यस सानीमा रोटी पकाएको छ अरे नि, खोइ खाऊ न हामी पनि, कहाँ छ? यसो 2-4 महिनाको पकाएको थियो, बेलुकै खाइसकिगए नि। मलाई भने स्कुल जान पनि हतार भइसकेको र सबै कुरो भाउजूबाट नै बुझिसकेको र सानीमाले देखाएको व्यवहार सबै एकैचोटि मिसिएर आत्तिएर आयो। म एकैचोटि आक्रोशित भएछु। कुदेर भित्र गएर यसलाई एकै तालमा काटिदिन्छु भन्दै सिरानीबाट खुकुरी झिकेर कुद्दै गएँ। म कराइरहेको थिएँ। फेरि आमाले दुःख गरेर कमाएको सम्पत्तिमा तँ आएर मोज गर्ने अहिले? तेरो यहाँ के छ? खुकुरी लिएर छेउमा मात्र के पुगेकी थिएँ, दाजु कताबाट आइपुग्नु भएछ। कराउनु भयो, यो के गर्छ? दाजुको बोली सुन्ने बित्तिकै म चुप लागेर फर्केँ। जहाँको त्यहीँ लागेर खुकुरी राखेँ र सरासर तल आएँ। साल 2035 सालतिरको कुरा हुनुपर्छ। ठुली दिदीकी छोरी देविका दाहाल दिदीको पहिलो सन्तान हाम्रो घरकी पहिली नातिनीको रूपमा जन्मेकी थिए। ठुली दिदी कोरेलालाई दिएको थियो। बिहे गरेकै सालको कुरा हो। 2-3 महिना मात्र भएको थियो होला, उमेर सानै भएकोले होला। माइत आएपछि दिदी घर जान नमानेको रोएको थाहा छ। आमा बुबा कुन तीर्थ घुम्न जानुभएको थियो, घरमा दिदी र भिनाजुलाई राखेर। भिनाजुले आफै आफ्नो दाजुको चालोलाई सँगै ल्याएर छोडेर जानुभएको, फर्केर आउनु भएन। त्यही साला मात्र आइरहे। हामी दिदी दाजु बहिनी मात्र घरमा थियौँ। सालाको आउने जाने चहल पहल बढी नै रह्यो। हामी भने भिनाजुको सालालाई भिनाजु नै भन्थ्यौँ। हामीसँग खेल्ने रमाउने साथी जत्तिकै गर्ने, कहिले चक्लेट त कहिले बिस्कुट लिएर आउने। हामी रमाई रमाई खान्थ्यौँ। आफ्नै लोग्नेले पनि आफ्नै स्वास्नीको पछि अर्को पुरुष लागेको टुलुटुलु हेरी मात्र रह्यो। न त सालालाई सम्झायो, न त आफ्नो श्रीमतीलाई नै सम्झाउन सक्यो। ऊ मात्र पात्र बनेर हेरी मात्र रह्यो। अरूसँग हाँस्न बोल्न दिदीको पुरानै स्वभाव थियो। गाउँलेहरू पनि सबै नै आफ्नै गाउँका परिचित थिए। त्यसैले उनले गरेको कुनै पनि कुराहरूमा गाउँलेहरू प्राय सामान्य भनेर हेरिरहन्थे। एक महिनापछि आमा बुबाहरू तीर्थयात्रा पूरा गरेर घरमा आइपुग्नुभयो। घरमा आइपुगेको केही दिन शान्त नै जस्तो भयो। केही दिनपछि दिदीलाई घर पठाउन खोज्नुहुन्छ, तर दिदी घर नै जान मान्नुहुन्न। भिनाजुको दाजुको साला आमा आउने बित्तिकै घर जानुभयो। भिनाजुलाई बोलाउनु भयो, भिनाजु नै आउनु भएन। हामीलाई पत्तै भएन दिदीका गर्भमा नवजात शिशु हुर्कन लागेको रहेछ। गाउँभरि हल्ला भइसकेछ, तर हामीलाई थाहा थिएन। भिनाजुको गाउँतिर त झन् व्यापक नै भइसकेको रहेछ। सबै नै एकअर्कामा कुरा गरिरहँदा रहेछन्। भिनाजु केही गरी आउनु भएन, दाल फर्केर आएनन्। दिनदिनै थामिन सक्नु हुँदै गयो। समय निकै बितिसकेको थियो। विवाह गरेर दिएको घर अन्नकन्टार जस्तो भइसकेको थियो। दालहरूलाई खबर गर्दा हामी जिम्मा लिँदैनौँ भन्ने खबर आयो। छिमेकीहरूले पनि भन्न थाले, यो केटी त्यति बोल्दिनँ भन्दैमा त्यसो गर्न चाहिँ हुँदैन। छिमेकीहरू हामी छौँ नि, किन डराउनुहुन्छ? त्यस दालका आमा बुबा बोलाउँ, केटालाई पनि बोलाउँ भनेर सल्लाह भयो। स्कुलमा मान्छे बोलाए, केटो भगाएछन्। छिमेकीहरूले दालका सन्तानलाई जिम्मा लगाए। दिदी उतै जानुभएछ। धेरै नरमाइलो लाग्यो। भिनाजु छैनन् अरूले कस्तो गर्छन्, भिनाजु भए त राम्रै गर्नुहुन्थ्यो भन्ने भयो। म सानै भए पनि धेरै कुराको ज्ञान भएको रहेछ। पुरुष कति स्वार्थी, हिजो अस्तिसम्म कति माया र ममता देखाएर संसारै तिम्रो लागि बनेको। म तिम्रो, तिमी मेरो। म तिम्रा लागि आकाशका जुन तारा टिपिदिउँला, यो जीवन तिम्रै लागि साँचिदिउँला, स्वर्गको तारा झारिदिउँला भन्ने कसम आज रुटेको छ। दिदीलाई एक्लै लगेर हुली दिएको थियो समाजले। घरिघरि पीडा भएर आउँथ्यो दिदीको बिजोकले। दाल परिवारले दिदीलाई मानसिक यातना र शारीरिक पीडा दिइरहे। दिदी बसुन्जेल छोरो भन्नेलाई घरमा आउन दिएनन्। केही दिनमै बस्न नसकेर दिदी आउनुभयो। शरीरभरि निलराम र दर्खराएका सबै छालाहरू, कपाल सबै तानेर छुन नहुने। नजानिँदै नमानिँदै दिदीको कोखमा नवजात शिशु बढिरहेको थियो। कसैले भन्थे त्यसको सन्तानलाई जन्म दिनु पर्दैन, त्यस्तो त्यो पापीको सन्तानलाई किन जन्म दिनु, त्यस्तै पापी हुन्छन्। कोही भन्थे बिचरा त्यो नानीले केही गरेको छैन, नानीको के दोष छ र यत्रो संसार हेर्न त्यसलाई जन्म दिनुपर्छ, आफ्नो धर्म पनि हो, आफूले आमा बन्ने सौभाग्य पाएको छ। अनि सुत्केरी भन्ने एउटा निश्चित ठाउँको खोजी हुन थाल्यो। सबैको सल्लाह अनुसार बुधबारे लुइटेल थरका आमाका ठुली आमाका छोराका घरमा राख्ने सल्लाह भयो। त्यहाँ गएर एक महिना जति बसेपछि सुत्केरी हुनुभयो। 2030 सालको कुरा हो। म सबैभन्दा सानी थिएँ। मभन्दा मुनि मेरा कोही मैले बहिनी भन्ने थिएनन्। अब म बहिनीको धनी दिदी भएकी थिएँ। दिदीले बहिनी पाएकोमा म ज्यादै खुसी थिएँ। न्वारन गराएर घरमा ल्याइयो। बहिनीलाई कोक्रोमा हालिदिएपछि हेर्ने काम मेरो थियो। आमाले अब यो बहिनी हेर्ने काम चाहिँ तेरो भन्नुभयो। म कोक्राकै छेउमा बसेर हल्लाइरहन्थेँ। दिदीको स्वास्थ्यमा धेरै नै सुधार आएको थियो। बहिनी राम्री हुँदै गएकी थिए। काली काली परेकी राम्रै थिए। बहिनी हेर्ने सधैँ मै नै थिएँ। अचानक बुबालाई के हुन्थ्यो कुनी? त्यसै बेलादेखि तैँ होस् छोरी बिगार्ने, लौ भन् अब तेरो पनि के छ विचार भन्दै जहाँबाट आए पनि सधैँ नै आमाले कुटाइ खाइरहनु पर्ने भयो। बुबाले कान्छी आमाले आउने सपना देख्न थाल्नु भएको रहेछ। हामीलाई थाहा हुँदैन थियो। दिदी आमा कसैलाई देख्न छोड्नु भयो। जहाँ भेट्यो त्यहीँ झम्टिने, जेले भेट्यो त्यहीले झट्टी हान्ने, मार्नुहुन्छ भन्ने डर र त्रास सधैँ भइरह्यो। एक दिनको कुरा हो, तपाईँकी छोरीले बिहे गरिन्दे एउटी कार्की थरका मान्छेसँग। नातिनीको साह्रै बिजोग छ अरे, रोइरहेकी छ भन्थे। खालि आमा मात्रै खोज्छे, खाना केही खाएकी छैन। हिजोदेखि रोएर आँखा ठुला ठुला पारेकी छ। तुरन्तै लिन पठाइदिनु भनेको छ अरे। को जाने हो लिन गइहाल्नु? खबर लिएर आउने मान्छे को हो चिनिन। फेरि घरमा एकपल्ट कोलाहाल मच्चियो। बुबाले भन्ने मौका पाउनुभयो, मैले भनेकै त थियो नि तैँले गर्दा यो सब भएको छ भनेर। अब थाहा पाइस् हो कि होइन रहेछ? फेरि त्यही कुरा दोहोऱ्याइरहनु भएको थियो। आफूलाई सबै भएर भित्राएको घर समेत छोडेर आउनुभयो दिदीले। तर यहाँ आइसक्दा दिनदिनै आमा बुबाको आफ्नै विषयमा झगडा भइरहन थाल्यो। यहाँ बसेर दिन गुजार्न नसकिएला जस्तो भएपछि दिदीले आफू जन्मेको घर छोडेर हिँड्न बाध्य हुनु परेको थियो। त्यसैले दिदीले दोस्रो भन्नु या तेस्रो भन्नु विवाह गर्नुभएछ। कुनै अनौठो लागेर आफू जन्मेको घर कुनै घर भएन। बिहे गरेर दिएको घर कुनै बस्ने योग्य घर भएन भने सानीमाको घर कतिन्जेलसम्मको हुने थियो र? त्यसैले आफू बस्ने एउटा घर हेर्नै पर्थ्यो। दिदीले अर्को बिहे गरेपछि छोरीलाई घर गएर ल्याइयो। घर ल्याइएको केही दिनमै बुबाले कता के बुझ्नुभयो। त्यसैले सानी दिदी र ठुली दिदीको छोरीलाई पढ्नको लागि केही चाहिँदैन अरे, अनाथ हो, यसका बाबुआमा कोही छैनन्, यसका आफन्तजन पनि यसलाई पढाउन सक्दैनन् भन्नुपर्छ, उसैले नै पढाउँछ अरे भन्दै आफूलाई सम्पत्तिको बढी माया बढेकोले र सम्पत्ति नै बढी कमाउने ध्यान भएकोले आफ्ना छोरी र नातिनीलाई आफूले घरमा राखेर पढाउनु छट्टा अनाथ आश्रम खोज्दै यसको कोही छैन, यसका आमा बाबु कोही नभएकी अनाथ हो भन्दै आफ्नै नातिनी लिएर आश्रम पुग्नुभएको थियो। आफ्नी नातिनी या छोरीलाई अर्काको घरमा आफ्नो औठाको सही छाप लगाई जिम्मा लगाई आउनुभयो। आफ्नी छोरी र नातिनीलाई कहिले नपुगेको सहरमा न कोही आफ्नो न कोही नातेदार, त्यसै अर्काकोमा कसको हो, कसको घरमा के नाताली हो, चटक्कै छोडेर आउन सक्नुभयो। दिदी र नातिनीलाई पुऱ्याएको झन्डै एक वर्ष जति भएको थियो होला। एक दिन एउटा अपरिचित व्यक्ति आएर तपाईँको नातिनी एकदमै साह्रै छ लिन जानु अरे भन्दै खबर दिएर गयो। त्यसो भनेको भोलिपल्टै दाजु र भाउजू तुरन्तै जानुभयो। भोलिपल्टै उहाँहरूले दिदी र भान्जीलाई लिएर आउनुभयो। कालेबुङबाट आएपछि बहिनी हामीसँगै बसेकी थिए। एक दिन बिहान आमा घर बढार्दै हुनुहुँदो रहेछ। ऊ पनि यताउति गरिरहेकी थिए। म भने भात पकाउँदै थिएँ। घरको नित्य काम सबैले गरिरहेका थियौँ। म स्कुल जानुपर्ने, छिटो छिटो कामधन्दा सक्नुपर्ने हतारमा थिएँ। गाईलाई घाँस काट्नुपर्ने, आँगनमा पानी छाप्नुपर्ने, धेरै कामको जिम्मा थियो। बिहानको काम सक्नु पर्थ्यो। गाई गोरु थिए, तिनीहरूलाई घाँस पराल थलो भकारो गर्नुपर्ने थियो। आमाले घर बढाएर पिँढीमा उठाउनु भएको रहेछ। ऊ कहाँबाट पुगेछ? हजुरआमा म लगेर फ्याँक्छु भन्दै हामी आफ्नै काममा व्यस्त थियौँ। एकैचोटि दौडिएर आत्तिँदै आई, मलाई सर्पले टोक्यो। हामी एकैचोटि अत्तालियौँ। आमाले हतार हतार टोकेको ठाउँदेखि अलि मास्तिर बाँधी बोकेर हिँड्नुभयो। धामीकोमा पुर्याएर ल्याउनु भएछ। बिस सबैतिर नै सरिसकेछ। निलो भई मैले यसो हेरेँ, साह्रै नमिठो लाग्यो। बसेर हेरिरहेँ, पानी खाने भनी ल्याएर खुवाएँ, हम्किदिनु भनिरहे, छेउमा बसेर हम्किरहेँ। हातको इसाराले भन्न थाले, मैले आत्तिएर बोलाएँ। बिस्तारै उसको हात चल्न छोड्यो, टाउको पनि अर्कोतिर लरक्क भयो। म चिच्चाएर कराएँ, देवी। धेरै कराएँ तर आँखा नै हेरिनँ। उसलाई मिठाई मनपर्थ्यो, रिसाउँदा मिठाई देखाएपछि बोल्न आउँथे। अब ऊ न रिसाउन आउँछ न ठट्टा गर्न, मेरो मिठाई पनि उसलाई नचाहिने भयो। हेर्दा हेर्दै नाकमुखबाट निलो सिँगान जस्तो भएर विष बग्न थाल्यो। मान्छेहरू भेला हुन थाले। समय बित्दै गयो। जस्तो सुख दुःख भए पनि त्यसको सामना गर्दै गयौँ। कहिले एक्लै रुन्थ्यौँ, आफैले मन बुझाएर चुप हुन्थ्यौँ, अरूको घरमा हेर्थ्यौँ, केही हुँदैन थियो, हाम्रोमा सब थोक हुन्थ्यो। बिस्तारै दिनपछि रात हुँदै गयो। अलिअलि गर्दै हामीलाई पनि केही सजग हुँदै गयो। सहज भए पनि हामीलाई त्रास र डर अझ झन् बढ्दै गयो। राति हुने बित्तिकै रुने, चिच्याउने, कराउने आमा भनेको आवाज आउने हुन्थ्यो। हामीलाई सनै नसक्ने जस्तो भयो। औँसी र पूर्णिमामा त झन् अति नै भयो। एकदिन छिमेकी कामा धामी राख्ने भए, आमा पनि जानुभयो। रात निकै परिसकेको थियो, टर्च बालेर आउनुभयो। म भने निद्राले व्याकुल भइसकेकी थिएँ। आउने बित्तिकै सुत्यौँ। बिहान मैले सोधेँ, के भन्यो त हामीले हिजो? हामीलाई त अझै के हुन्छ के अरे, यतिले टर्दैन अरे, हेर्दै जा अझै के हुँदो रहेछ भन्यो। साह्रै डर लागिरहेछ, तेरी माल दिदी पनि त्यस्तै छ, कसरी हलुङ्गो हुन्छ भन्दै आमा बरबराउन थाल्नुभयो। अझै के बाँकी हुन्छ अरे, के बाँकी छ अरे हुन, नपत्याउँ भने सबै भएकै कुरा भन्यो, सबै पुगेकै छ, साह्रै जान्ने धामी रहेछ, कति त भएकै छन्, अब अझै के हुने हो, तेरो बाबुले पो आएर मार्ने हुन् कि, आमा त्यसै बर्बराउन थाल्नुभयो। बाबुको छाप्ना राम्रो गरी परिसकेको थियो ममा, बाबु र सानीमा भन्ने बित्तिकै रिस उठेर आउँथ्यो, बाबु भने नाता नै मलाई घृणा लाग्न थाल्यो। तिमी बाबुहरू इच्छा पार्दाका मात्र बाबु हौ, नत्र स्वार्थी हौ, हाम्रो कहिले राम्रा कहिले नराम्रा गफ भइरहन्थे। बहिनी खसेको लगभग त्यस्तै दुई महिना भएको हुनुपर्छ, रात निकै छिप्पिसकेको थियो, गढेङगुडुङ गरेर मुसलधारी पानी पर्न थाल्यो, मध्यरातको बेला थियो, अय्या अय्या मरेको आवाज आयो बिस्तारै मेरो कानमा, जुरुक्क उठ्यो, के भयो आमा, मलाई मार्यो चोरले, पोलेर मरेँ, दाउरे दाउराले हिर्काएछ क्यारे, मरेँ पोलेर, म अक्क न बक्क भएँ, सिरानीबाट खुकुरी झिकेर म मारिदिन्छु चोरलाई, आइज म तँलाई मारिदिन्छु, खुकुरी लिएर ओरपरमा गर्न थालेछु। मुसलधारी पानीसँगै चट्याङ र गड्याङगुडुङ कति हो कति, बोलेको केही आवाज आउँदैन, आमा बेहोस हुँदै फर्किँदै गर्नुहुन्छ, बल्ल तल्ल बत्ती बाल्ने होस आयो, बत्ती बालेर कहाँ कहाँ काटेछ हेर्दा त चट्याङ पो परेछ। कहिलेकाहीँ अरूले कुरा गरेको सुन्थ्यौं, गाउँमा चट्याङ परेर वस्तु बाख्रा मरेको कुरा आज हाम्रो घरमा परेको थियो भनेको सुन्थे, जताततै भगवान छन्, तर खै भगवान कता गए, रात दिन भगवान मानेर पाठ पूजा गर्ने, चट्याङ पनि भगवान इन्द्रले पठाएको बाण होइन, भगवानका पनि त आँखा नहुँदो रहेछ भन्ने ममा आउन थाल्यो। खाटमा हेरे, दाउरे दाउराको थाक जस्तो छ, जताततै दाउरा र खावा चिरेको चोइटै चोइटा, गाग्रो लडेर भुइँभरि पानी पोखेको छ, गाग्रो किचिएर कुचुक्क परेछ। म आत्तिएर कराउन थालेँ, अब के गर्नु भन्दै छक्क परेँ, पानी हावा र चट्याङ थामिन सक्नु गरिआएको छ, झनझन बढेको छ, जाउँ भने मध्यरात छ, परैबाट कराउन थालेँ, कराउँदा कराउँदा आधा घण्टा जति कराएँ, बल्ल तल्ल एक दुईजना आइपुग्नु भयो, दुई तिनजना भएर आउनले हेरेर छक्क परे, माथि घरमा खबर दिनु भन्नुभयो आमाले, खबर दिन जाने भए, बाटो लागे तीन चारजना, रातको दुई बजेको छ, पानी केहीले नथामिने गरी आएको छ, बिजुली असाध्यै चम्केको छ, राति नै भए पनि मान्छेको जमघट निकै बढेको छ, टर्च बालेर वरिपरि हेर्न थाले, शरीर सबै चिसो डढेको छ, खाटका लुगा दुलै दुला परेको छ, लगाएको लुगा सबै डढेका छन्, पोल्न र दुख्न बराबर छ, दाजुहरू बुबा आइपुग्नु भयो, गाडा गोरुमा हालेर लिएर गए, को गए थाहा भएन, उज्यालो हुने निकै समय बाँकी छ, कस्तो हुने हो भन्ने ममा ठूलो पीर परेको थियो, धामीको जोखाना र आज परेको चट्याङले मलाई गम्भीर बनाएको थियो, अस्ति मात्र खसेकी दिदीकी छोरीको गाउँ आलै छ, खाटा बस्न नपाउँदै फेरि लगत्तै चट्याङले पनि हामीलाई नै हान्नु, यो कस्तो अनर्थ, अति नै भयो, म 12 वर्ष लाग्न आँटेकी थिएँ, तर पनि पटक पटकको तनाव र पीडाले मलाई धेरै कठोर पारिसकेको थियो, आँट र धैर्य धेरै आउँथ्यो। आमासँग बसेर बाबु लीला र भगवान्को लीला केही छुट्याइन सक्नुभयो। बिहानको 4 बज्न लागेछ, गफी गफमा समय बितेको पत्तै भएनछ, भर्खरै जन्मन लागेको सूर्यजङ्गै उज्यालो हुँदै आयो, आधा रातदेखि हल्लाखल्ला गर्दा गर्दा उज्यालो त भयो, दिनमा त उज्यालो आयो, मनमा उज्यालो भने आएन, केही गर्ने मन र जाँगरै छैन, तर पनि बिस्तारै घर आँगन वस्तु सबै एक्लै गर्नुपर्ने, काम भ्याएर स्कुल जानुपर्ने, औषधि गरेर आमालाई फर्काएर ल्याए, करिब 8 बजेको थियो, कुदेर हेर्न गएँ, जिउ कम्मरदेखि उदो सबै नै पोलेको छ, आगोको जस्तो फोका छ, पोलेको पोले गर्छ, घरिघरि छोड्छ, म छक्क परेर हेरिरहेँ, गाउँघरका मान्छेको भिड लाग्यो निकै बेरसम्म, कसैले सब्जी खोजेर केलाउन थाले, कोही चामल हेर्न थाले, दाजुले आगो जोडेर भात बसाउनु भयो, बुबा भने घरतिर गाडा गोरु लिएर जानुभयो, मान्छेहरूको आउने र जानेको भिड दिनभर भइरह्यो, खाना खुवाइसकेर बेलुका बेलुकातिर दाजु घर जानुभयो, म आउँदै गर्छु, भोलि पनि बिहान म नभए भिस्मे आउँछे भन्नुभयो। राति भयो, के कस्तो हुने हो, अब फेरि राति भयो भन्ने मलाई ठूलो पीर परेको थियो, हिजोसम्म त आमा सन्चै हुनुहुन्थ्यो, अब त म एक्लै छु, केही भइहाल्यो भने मलाई आपत पर्छ, राति धेरै बेरसम्म पढेर बसेँ, आजको राति त केही भएन, बिहान भाउजू आउनुभयो, दिनभर यताउता गरेर राति माथिको घरमा जानुहुन्थ्यो, 10-15 दिन बितेको हुनुपर्छ, मलाई ज्वरो आयो, दशा पनि बाजा बजाएर आउँदैन भन्थे, तर बाजै बजाएर आयो, आमा रुँदै बरबराउन थाल्नुभयो, घर धन सम्पत्ति अनि आफैले जन्माएका छोराछोरी विवाह गरेको लोग्ने सबै नै त्यागेर यो बिजोग भएर यहाँ बसेकी छु, कस्तो रहरले त्यस्तो ठूलो टिन लगाई काठै काठले घेरेर घर बनाए, कत्रो रहरले छोराको बिहे गरे, खै आज त्यो सब कथा गयो, कत्रो सपना थियो छोरो पढाउने ठूलो मान्छे बनाउने, बुबाले कहिल्यै सोच्नु भएन, खालि विकृतितिर मात्र अघि बढ्नुभयो, मलाई भने टाउकाभरि पिलो र सँगसँगै ज्वरो आएकोले साह्रै परिसकेको रहेछ, दादु र पिलो र ज्वरोले गर्दा निमोनिया भएछ, घर बढाएर फ्याँक्न जाँदा त्यहीँ लडेछु, कसो गरेर देख्नु भएछ, तुलसाको पत्ता माडेर मुखमा हालिदिनु भएछ, निकै बेरमा आँखा खुलेछ, अब त केही गर्नै नसक्ने, आमा म दुवैजना बिमारी परेकोले घरको काम चलाउन निकै गाह्रो परेको थियो, कहिले गाउँकाले आएर घाँस काट्ने दाउरा चिर्ने ठूलो ठूलो काम गर्न सघाउँथे, दुवैजना बिमारी परेकामा साँझ बिहान पानी दिने मान्छे पनि नभएकोले आमाले साह्रै चित्त दुखाउँदै त्यत्रा 6 जना छोराछोरी जन्माए, नसक्दा छोराछोरीले हेर्छन् भनेर, तर अहिले पानी दिने पनि छैनन्, यो थिए एउटा सहारा, त्यही पनि उस्तै बिमारी छ भन्दै आमा रुन थाल्नुभयो, आमाको घाउको केही खाटा बस्दै जाँदै थियो। म पनि बिस्तारै भित्र बाहिर गर्न सक्ने हुन थालेँ। पानी ल्याउन हामीलाई ज्यादै कठिन पर्थ्यो। पल्ला घर भिनाजुले 7-10 दिन जति ल्याइदिनु भयो। बल्ल तल्ल बिस्तारै उठ्न लाग्यो। मकै बाँच्ने बेला भयो। बुबाले झन्डै आमालाई मार्नुभयो चिम्टाको भाला बनाएर। म भने चिच्याउन थालेछु। हामीलाई मकै नदिने भनेको रहेछ, त्यसैमा विवाद परेर मार्न खोजेको रहेछ। कुदेर आउनुहुन्थ्यो। चिम्टाले रोपिहाल्छु जस्तो गर्दै फेरि पर जाने, अब चाहिँ नमारी छाड्दिन भन्दै फेरि चिम्टा भाला बनाएर कुदेर आउने। म आँखा चिम्लन्थेँ। आमा मर्नुभयो भन्दै आँखा खोलेर हेर्थेँ। रुँदै बोलिरहनु भएको हुन्थ्यो।
कार्यक्रम श्रुति सम्वेगमा हामी अहिले सीताजीको उपन्यास म हिँडेको बाटोको वाचन सुनिरहेका छौ। केही बेरपछि यसैको बाँकी अंश लिएर आउने नै छौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सीताजीको उपन्यास म हिँडेको बाटो सुनिरहेका छौ। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
दसैँको टिकाको दिन टिका लगाउनु भएन। माल दिदी र दिना भिनाजु टिका लगाउन आउनुभयो। टिका रोकिएपछि भोलिपल्ट दिदी भिनाजु घरतिर लाग्नुभयो। टिकाको 4 दिनपछि बहिनीको नारायण आयो, दाजुको पहिलो सन्तान। घरमा नयाँ मान्छे आएको, सबैमा खुसी छाएको थियो। कोही रोटी पकाउने, कोही बाहुनलाई सामान ठिक पार्ने, कसैलाई भने सुत्केरीलाई खाने दबाई खानेकुरा बनाउनु धमाधम थियो। सुत्केरी भने बिहानै एकपल्ट बाहुन नआइकनै खाइवरी नानी लिएर ठिक्क वरिपरि बस्नुभएछ। हामी केटाकेटी भने कहिले पिठे कुटेको ठाउँमा जान्थ्यौँ, कहिले खानेकुरा पकाएको ठाउँमा, कहिले बाहुनले नाम राखेको ठाउँमा। एक दिन राति अचानक एउटा ठूलो स्वरले नानी हो कि ठूलो मान्छे हो कराउँदै कराउँदै छानामा आयो। 10-15 मिनट अघिसम्म आमा बोलिरहनु भएको थियो, कति छिटो निदाउनु भएछ। मैले सबै सुन्ने कराएको, आमालाई बोलाए, बोल्नु भएन। मैले डरले आँखा चिम्म गरेँ। गरेको गरेकै कति खर निदाएछु थाहा भएन। राति बिउजिएँ, केही थिएन। बिहान भयो, आमालाई भने, उहाँले भन्नुभयो अँ अलिअलि सुने जस्तो लाग्यो कराएको, बोली आएन, भित्रै कहाँ रोकियो, आज जिउ अप्ठ्यारो जस्तो भएको छ। दिउँसो गफ गर्न आएकी थिइन् नि, तिनीलाई देखेँ, अस्ति पनि त्यस्तै देखेको। 10-15 दिनपछि घरमा चट्याङ भर्यो। अचानक राति सुतेको ठाउँमा कालो आयो, मेरै ओछ्यानमाथि एकछिन बसेर गयो। कता गयो थाहा भएन। किन यस्तो भयो, कहाँ के हुन आँटेको छ कुन्नी, यो सङ्केत राम्रो छैन भन्दै बरबराउन थाल्नुभयो। दिदी कसरी हलुङ्गी हुन्छे, राति धेरै बेरसम्म ननिदाउनु भएको र म पनि दिनभर स्कुलमा, त्यसपछि देउसीको रिहर्सल गर्नु परेकोले गलेर भुत्तुकै निदाएछु। बिहान बिउँजाँदा निकै उजालो भइसकेको रहेछ। हतार हतारसँगले नुहाउने लुगा धुने काम मात्र सक्दै थियौँ। माथि घरबाट खबर लिएर साइँल दिदी तल आई। दिदी साह्रै हुनुहुन्छ अरे, मुख हेर्न जानु अरे, बुबा र दाजु बेलुकै गए भन्दै आई। आमा रुँदै कराउँदै बाटो लाग्नुभयो, म भने घरमै रुन थालेँ। मेरो दिदीलाई केही नहोस्, तपाईँलाई केही हुँदैन, अस्ति मात्र आएर जानुभएको, आज के भयो यस्तो, म एक्लै एक्लै बरबराउन थालेँ। गाउँका छरछिमेकीहरू आएर मलाई सम्झाउन थाले। बेलुका 3-4 बजीतिर आमा आउनुभयो। दिदीलाई विदा गरेर मैले आमाको अनुहार हेरेर थाहा पाएँ दिदी अब यो संसारमा हुनुहुन्न भनेर। छरछिमेकी सबैजना आए आमालाई भेट्न। आमाको अवस्था देखेर सबै छक्क परे, एकअर्कामा मुखामुख गरे, कसैले सोध्ने आँट गरेनन्। रुदा रुदा गरेर आफै थकान परेपछि आफैले भन्नुभयो, हिजै जन्मिएको रहेछ नानी, बाटामा ल्याउँदा ल्याउँदै जन्मियो भनेर फर्काएछन्, फर्काउने बित्तिकै बिमारले भेटिहालेछ, बरु त्यति त्यतै डाक्टरकोमा पुर्याएको भए त भेट्ने थिएन कि, जन्मिहाल्यो अब लैजाउँ घर भन्दै गाडी जसरी घुमाए त्यसरी नै मान्द्रो जस्तो बेरिएछ जिउ। सुत्केरीलाई 3-4 जनाले थिचेको अरे, अनि बाँच्छे मेरी छोरी, कुनै दिन डाक्टरकोमा देखाउनु छैन, कुनै सुई हान्नु छैन, रात दिन घोडाको लिदी सोर्नु पर्थ्यो, जिउ थियो थियो त्यस्तो। त्यसै पनि घोडाको लिदी स्वर्णीले दुई सुई हान्नुपर्छ भन्छन् भन्दै आमा गुनासो गर्न थाल्नुभयो। आमाको बिलौना कसले पो सुन्न सक्नु र। बुबाले साह्रै कुटेको 22 दिनका दिन दिदीलाई माग्न आएका थिए दुई तिनजना। कुदुनाबारीका ढुङ्गाना थर्रएछन्। मन पराए दिदीले पनि मन पराए जस्तो गरेको सङ्केत पाइयो। मङ्सिर महिना थियो, के हुन्छ निजु दिनु भनेको थियो। फेरि पनि मान्छे नै आए। लौ हामी पनि त जने सुपारी पो गर्न आयौँ। हामी खुसी भयौँ, दुखी पनि, जने सुपारी गरेर गए। अब बिहे आयो, कुन कैयाँका बाटो हो। आमाले धानको भाउ काटेर पैसा ल्याउनु भयो। दिदीको बिहेको सामान किनमेलका लागि गरगहना लुगाफाटा खानपिनको सबै तयारी भयो। खानाको लागि घरैमा फलेको दाल र धान छँदै थियो। चिउरा र रोटीको चलन थियो, त्यो पनि घरैमा हुन्थ्यो। सागसब्जी किन्नु पर्थ्यो। आमा र दाजुले सबै तयार पार्नुभयो। बुबाले आइसक्नु छैन, बिहे आयो धुमधामसँगले घोडामा चढेर। बाबुलाई खबर पठाएको आएनन्, आउँदिन भन्ने खबर आयो। लिन पठाउनु भयो, आउनु भएन। बडीबाले वरणी गर्नुभयो, सबैले खोजी गरे। जन्तीले भने झन् धेरै चासो राखे चाहिँ गरे। उनीहरूले चासो राख्नु त स्वाभाविकै थियो। आफ्नो छोरीको बिहे हुँदैछ भन्ने थाहा पाउँदा पाउँदा बाबु किन आउँदैन चासोको विषय नै भएको थियो। गाउँघरकै नाम चलेको धनी र ठूलो घर थियो। गाउँघर छरछिमेकी साथीभाइ आफन्तजन र सरहरूको घुइँचो निकै थियो। बाजा बजाउने र गाउँलेहरू त्यत्तिकै थिए। रमाइलो हुँदाहुँदै बिहान उज्यालो भएको पत्तै भएन। रातभर रमझमले बितेछ। झलल्ल घाम लाग्दा मात्र थाहा भयो। दिदीलाई एकान्तमा बोलाएर आमाले भन्नुभयो, शत्रु नहाँसुन्, केसम्म गर्न खोजेका छन् याद राख्नु। तेरा बुबाले त यहाँसम्म गरिहाले, अब आफ्नो घर त्यही हो। सासूलाई राम्रो गर्नु, ज्वाइँ भनेसम्मका छन्, झगडा बन्दै नगर्नु। देवरको ससुराली पनि यहीँ रहेछ, आमाजहरू पनि यतै रहेछन्। जाँदा राम्रो गर्नु, खुसी हुनु। आफैले राम्रो गर्दा अरूले पनि राम्रो गर्छन्। ज्वाइँको खुसी नै आफ्नो खुसी हो। अहिले जन्माउँदा अन्माउँदा एक थोपा पनि आँसु झार्ने होइन, हाँसी हाँसी जानु। कतिसम्म गरेको छ याद राख्नु। भरे बेहुली भित्राउने बेलामा दाहिने खुट्टाभित्र पार्नु, देब्रे बाहिर सबैले हेर्छन्। सम्झेर गर्नु, बुहारी भएपछि धेरै कुरा याद राख्नु। आफै पनि धेरै कुरा बुझ्छेस्, भाउजूले गरेको देखेर पनि धेरै थाहा होला। बढेकी छस्, धेरै भनिरहनु पनि पर्दैन। आमा एकोरो बसेर बरबराइरहनु भएको थियो। खानु पिउनु थिएन, अरूले बोलेको सुन्नु थिएन। सबै छरछिमेकी एक आपसमा कुरा गर्न थाले। अब दिदीलाई परिवारको खाँचो पर्यो, एक्लै बस्न हुँदैन, छोराछोरीको आवश्यकता पर्यो। एक्लै बस्दा जे पनि हुने रहेछ। हामी भनेका छरछिमेकी मात्र हौ, सधैँ रुङ नआउने कुरा भएन। परिवार नभएको भए अर्को कुरा हुन्थ्यो, परिवार हुँदाहुँदै हामीले गर्ने कुरा भएन। अहिले भनेको साह्रै ठूलो सङ्कटले छोएको छ। मलाई पनि त्यहाँ बस्ने आँट आएन। आमाको स्थिति कमजोर होला जस्तो भयो। सबै गाउँ र घर छिमेकीहरू मिलेर हामीलाई माथिको घरमा पुर्याइदिए। मैले दिदी मात्र नभएर असल साथी पनि गुमाएकी थिएँ। मलाई धेरै कुरामा साथ दिने घर, हाँसी कुरादेखि लिएर पढ्नसम्म सल्लाह दिने, दुःख सुख सबैमा हामी साथ हुन्थ्यौँ। मलाई पढाउनेमा ठूलो हात उहाँकै थियो। उहाँकै बल र जबरजस्तीले नै मैले त्यति भए पनि पढ्न पाएकी थिएँ। बहिनीलाई नाम लेख्नुपर्छ भन्नेमा उहाँकै मात्र जोड थियो। स्कुल जाने दिन सिकाउनु भएको थियो, के हो तेरो नाम भनेर सोध्छन्, सीता हो भन्नु, तेरो नाम सीता हुन्छ अबदेखि भनेर सिकाउने एउटा सच्चा साथी गुमाएकी थिएँ। बुबाले सानियामा ल्याउँदा आमाले अग्लो लिएर निस्कन आँट्दा पनि आमालाई रोक भनेर सिकाउने साथी गुमाएकी थिएँ। हर क्षणमा साथ दिने उसलाई आज मैले बाँच्न साथ दिन सकिनँ। केही महिनापछि सानियामा म माइत जान्छु भन्दै पहाड लाग्नुभयो। बुबा पनि पछि पछि सानीमा पहाडमै बस्नुभयो, नआउने भएर। धाएको धाई हुनुभयो बुबा, बल्ल तल्ल लिएर आउनुभयो। बुबाकी कान्छी श्रीमती घरमा भने आउनै मानिनन्। बुबालाई भने आपत्ति परेछ, कस्तो रहरले ल्याएको, कति के देखाएर लोभलालचमा फसाउँदै धन सम्पत्ति के कति दिउँला भन्दै ल्याएको थियो होला। 2.5 बिघा जग्गा उनको नाममा पास गरिदिने, गरगहना बनाइदिने, उनको शरीरमा घाउ थियो त्यसको औषधि पनि गरिदिने, आदि अनेकौं खालका लोभ र आशा देखाउँदै ती पहाडकी मान्छेलाई फसाएर ल्याइएको रहेछ। पछि मात्रै थाहा भयो। पहाडबाट फर्काएर ल्याएपछि बजारमै बस्ने भए दुवैजना। केही महिनासम्म पहाडामा बस्ने भएछन्। घरमा खाना राखेको घिउ चामल लुगाफाटा दराज इत्यादि सबै गाडा गोरु मारेर लानुभयो। आजदेखि कान्छा बाबु छुट्टिएर गए भन्ने लाग्यो मनमा। केही महिनासम्म त भाडामा नै बस्दै थिए। अलिक पछि जग्गा बेच्ने कुरा गर्दै गरेको सुन्थे। आमाले हुँदैन पछि जग्गा किन्न सकिँदैन, भाउ बिक्री बढ्दैछ भनेको अलिअलि थाहा छ। केही दिनपछि थाहा भयो जग्गा त बेचिसक्नु भएछ। हामीलाई त सुनाएको मात्र रहेछ बेच्छु भन्ने कुरो। आफ्नै नाममा थियो जग्गा, कसैले रोक्ने पनि थिएन। केही दिनपछि घर किने अरे भनेको सुनियो। त्यसपछि दोकान पो गर्न थाल्ने अरे भन्ने पनि सुनियो। एक किसिमले खुसी पनि लाग्यो हाम्रो पनि दोकान छ बजारमा भन्ने कुराले, अर्कोतिर दुःख पनि थियो सानीमा भएकोले। बुबाको लापरवाहीले परिवार अव्यवस्थित भएको थियो, दाजु पनि धेरैजसो बाहिरै बस्नुहुन्थ्यो, कहिले बनारस कहिले कहाँ, कहिले भने दाजुले तासमा हारेर खमारबाट धान तिर्नु पर्थ्यो, गाली गर्यो कि घरै छोडेर हिँड्ने। बुबा बजारमा बसे पनि रात दिन दुःख दिइरहने, कान्छी आमाले के अराएर पठाउँछिन् आएर तमासा देखाएर जाने गर्न थाल्नुभयो। एक दिन त घरमा आएर मार्ने नै धम्की दिन थाल्नुभयो, हामी सबै छक्क पर्यौँ। आमालाई मकैको जुत्ताले पनि हिर्काएकै छ, लट्ठीले पनि हिर्काएकै छ, अझै नपुगेर भान्साघरभित्रबाट चिम्टा लिएर निस्केर कुदेर माला जस्तै बनाउँदै रोपिहालौँ गर्दै दारा किर्दै तमासा देखाउन थाल्नुभयो। घरमा भने आमा भाउजू म भाइ र दिदी थियौँ। दाजु घर छोडेर हिँडेको कति भएको थियो थाहा छैन, भाउजू बिमारी जस्तै हुनुभएको थियो। बुबाले भने जहाँ भेटे पनि मार्ने जस्तो गर्न थाल्नुभयो, हामीसँग बस्ने पनि केही उपाय थिएन। शनिबारको दिन थियो, घरबाट दिदी दाजु हली बिना र गाउँका प्रायः सबै जङ्गल चुली जान्थे। मैले पनि धेरै जिद्दी गरेँ जान्छु भनेर, कसरी जान दिएनन्। उनीहरू हिँडेपछि म पनि पछि पछि लागेँ, आफ्नै स्कुलको बाटो भएर जानु पर्दो रहेछ। सबैजसो साथीहरूको घर त्यतै थियो, गाउँै गाउँ हुँदै गयौँ। कहिले नहिँडेको बाटो अनौठो पनि लाग्यो, ठुला ठुला कालना चढ्नै नसक्ने, बल्ल बल्ल चढ्यौँ। पैनीहरू पनि नयाँ नयाँ लाग्ने, तर पैनीमा आएको पानी सँगसँगै जुका पनि आइहाल्ने। जुका देख्ने बित्तिकै सातो नै जाने गरी डर लाग्थ्यो, गाउँ नै थर्काउँथे। जाँदा धेरै टाढै लाग्यो, जङ्गलभित्रै बस्यौँ। भिरमा हिँड्नै नजान्ने, खुट्टा सार्न खोजे चिप्ले जस्तो हुन्छ, केही गर्न सकिन। सबै नै भिनाले गर्नुभयो, यी कान्छीलाई नहो भन्दा मान्नु छैन, रहरले आएन अब फेरि कसरी लाने हो, यहाँबाट झुन्डिँदै जानुपर्छ, घाँस कसरी बोक्ने। बिना घरमा राखेको हली भए पनि हामीले आफ्नै साली जस्तै गर्नुहुन्थ्यो, आमालाई केही मतलब थिएन। बिना आएपछि सबै ढुक्क। मैले चुप लागेर बिनाको मुखमा हेरिरहेँ, एक एक गरेर सबैको भारी तल खोलामा फ्याँकिदिनु भयो। अरूलाई ओह्राल्दै आफू लहरामा झुन्डिँदै तल झर्नुभयो, अरू पनि लहराबाटै ओर्लिए। जे हुन्छ अब जान्छु भनेर लहरामा समाएर हुइकेको मात्र थिएँ। लहरा छिनेर बिनाको काँधमा हाम फाल्न पुगेछु, सबै हाँसेर मुर्चा परे। उनीहरू म बाँचेकोमा खुसी थिए, अब एउटा अप्ठ्यारो थियो, खरे खोलो। साह्रै गाह्रो, तर्नै नसकिने घाँसको भारी बोकेर। घाँसको भारी बोक्न अरू त बानी नै भइसकेका रहेछन्, भारीसँगै पनि कुदेर त वीर कि म वीर जस्तै गरी अगाडि र पछाडि चल्दै दुम्पो खेल्दै हिँडेका म छक्क परे। मलाई भने त्यति नै साह्रो, खुट्टा दुखेर बस्नु जस्तो भयो। जङ्गल सकिन एक घन्टा जति लागे, अझै गाउँ हिँड्नै थियो। जुका लाग्ने भिन्दै पिर, बाटो धेरै लामो लाग्यो। एउटा चौतारा आयो, मलाई बिनाले भारी बिसाऊ भन्नुभयो। सबैले आफ्नो भारी बिसाएर तालु छाम्दै भने आज निकै रमाइलो भयो। हाम्रा गाउँभरिका बिना थिए उनी, गरिब नै भए पनि सबैलाई सहयोग गर्नुपर्छ भन्ने उनमा थियो। दिदी पनि आफ्नै घरकी दिदी झैँ लाग्थ्यो, म जस्तै होची काली काली परे कि। बेला बेला त म दिदी तपाईँ हाम्रै दिदी नै हो कि क्या भन्दै जान्थेँ। आफ्नै बहिनी जस्तै उनले गर्ने, तिमीलाई यहाँ खाएको थाहा पाउनु भयो भने आमाले फेरि उतै नै जा भन्नुहुन्छ नि, त्यसो भए तपाईँकै माइत जाउँ, उहीँ गएर आउनुपर्छ, कसैले देख्दैन पनि। अनि एक दिन दिदी र म गयौँ। दिदीको माइत टाढा थिएन, दुई चार घर पर मात्र। दिदीकी आमा धेरै वर्ष अगाडि नै बित्नु भएकोले बुबाले अर्की सानी आमा ल्याएका थिए। दिदीका बाबा मगर भए पनि श्रीमती बाहुनी थिइन्। गाउँघर सबैले बाहुनी बजे भनेर बोलाउँथे। बाहुनी बजे साह्रै कट्टर थिइन्, बिहानै उठेर नुहाई धुवाई नगरी खानै खाँदिनथिन्। एक दिन पूजा गर्ने भ्याइएन भने त्यस दिनभरि बजेको गुनासो भइरहन्थ्यो। बजे मगरसँग बिहे गरे पनि आफै भान्से लाग्नुपर्ने, अरूले पकाएको खाना नहुने, त्यसमा पनि कोदाको रोटी। हस्याङ फस्याङ गर्दै चुलामा पुग्नुभयो। बिहे बटुले पूजा आज सबैमा बजेको उपस्थिति हुन्थ्यो, फुर्तिलो स्वभाव थियो। गाउँघर सबैले नै आदर गर्थे। बाहुनी बजेले छोरो पाएपछि उनका पतिदेव धन कमाउन हुने परदेश लागेका, दुई तीन वर्षसम्म पनि खबर चिठी केही नआएपछि बजे त्यसै आत्तिन लागेकी रहेछन्। पहाडको ठाउँ ढेडु बाँदर लाग्थ्यो, अलिक भएको मकै पनि ढेडु बाँदरले खाएर केही पनि नराख्ने। सुकसुक गर्दै देब्रे हातले सिँगान फ्याँक्दै रुन्चे स्वरमा बजै बोल्दै थिइन्, हिजोसम्म म बाहुनी थिएँ, आज मगरनी भएको छु। भोलिका आउने दिनहरूमा के हुने हो थाहा छैन, खै पुरुष जातिको थरलाई कहिल्यै छोइदिएन। हामी महिलाहरूको चाहिँ किन जात र थर हुने, नारी जातिहरू सधैँ अर्काको जात र थर बोक्दैमा व्यस्त छन्। हामीले रोटी खाउन्जेलमा धेरै कुरा गरिसकेका थियौँ। सबैभन्दा पहिले रोटी मैले नै मुखमा हालेँ, तातोले एक त मुख नै झन्डै गयो, अर्को त दाँतमा पसेको कोदाको रोटी दाँतमै टाँसियो। मैले दोहोऱ्याएर खाइनँ, गफे गफमा दिन गएको थाहै पाइनँ। घाम ढल्न लागिसकेको रहेछ, घरमा पनि खोजी गर्न थालिसकेको होलान्। हामी उठेर बाटो लाग्यौँ। 2038 सालतिर तिहारको कुरा हुनुपर्छ। रातभरि देउसी खेलेर रखतरान परेर अघिल्लो दिन राति 3 बजे सुतेका थियौँ सुकमाया मगरकोमा। बिहान उठ्दा त घाम निकै माथि आएका रहेछन्। हतार हतार उठेर घरतिर लागे, स्कुल आउन ढिलो हुन्छ भन्दै। फेरि बेलुका देउसी हिँड्नुपर्ने, चढेको बेलामा भेला भयौँ। आज उत्तर जाने भन्दै बाटो लाग्यौँ। ठुलो बाँसकारी च्यानै च्यान थियो। काठको पुलमुनि दुई तिनतिरबाट पैनी एकै ठाउँमा मिसिएको। पैनी तर्दै गर्दा एकजना दाईले अर्कालाई सोधे, होइन बगानेको छोरो राम्रो कि पोखरेलकी छोरी राम्री? म झसँग भएँ। त्यसको भोलिदेखि म देउसी गइनँ। देउसीमा नगएकोले मेरो धेरै खोजी भएछ। स्कुलमा सुकमायाले सोधिन्, किन हिजो नआए कि? मलाई घर पनि टाढा भयो, आमा पनि एक्लै, अब हिँड्ने भन्ने दिनहरू सकिए। चार पाँच दिन आइहाले भइगयो नि। देउसीले गर्दा पढाइ पनि निकै बिग्रियो। घरमा आमाले कराउनुहुन्छ, स्कुलमा सरले, तँलाई आज कसले केही भन्यो होला, त यसरी नआउने मान्छे त होइन नि। मदन दाई, वेद कुमार दाई, टङ्क दाई सबैले कुरा गर्दै हुनुहुन्थ्यो। मात्रै आफै भित्र थियो जे थियो, उनीहरूलाई मैले सबै कुरा भनिनँ। उनीहरूलाई पैसा कमाउनु वा क्लबको लागि जोड्नु थियो, हामीलाई त खालि रमाइलो गर्नु थियो, त्यसबाहेक केही पनि थिएन। आमाले सोध्नुभयो, तेरो देउसी सक्यो? सकिएको छैन, अब उँगोतिर जाने अरे, यहाँदेखि धेरै टाढा हुन्छ, आउन पनि भ्याइँदैन, स्कुल पनि बिग्रिने भयो। बगानेको दर्जामा पुर्याउने को हो त? मलाई अचम्म लागेर आयो, त्यत्रो कुरा त सोचेकै नै थिइनँ। ती दाईलाई त म धेरै पढे लेखेको बलादमी बुद्धिमान र ठुलो मान्छे ठान्थेँ, म धेरै आदर गर्थेँ। उनी ज्यादै सरल र अध्ययनशील जस्तो लाग्थ्यो, तर आज मलाई किनकिन त्यो दिनको त्यो प्रश्न ठुलो आवाजमा कानमा ठोक्किरहेछ। तिस एकतिस सालतिर जस्तो लाग्छ। दिदीहरूसँग स्कुल जाँदा एउटा ट्याक्सीमा हरियो सिमालीका सेउलाले छोपेर ल्याएको मरेको लास थियो। सबै खुनै खुन झिङ्गा भन्न गर्थे, अनुहार केही देखिएको थिएन, सबै नै कपडाले ढाकेको थियो। कराई टोपी लगाएका पुलिसहरूले डन्ठी लिएर वरिपरि घेरेका थिए। गाडी स्कुलदेखि अलिक तल लगेर रोकियो। दोकानमा केही खाजा खानु रहेछ, पालो गरी गरी खाजा खाए। हाम्रो स्कुलको टिफिन भएको थियो, सबै स्कुलले हेर्ने तमासा पायौँ। मानिसहरू कुरा गर्थे, माथि पहाडमा भाग्दै भाग्दै गएका रहेछन्, कोही भने नक्सलबाडीतिर भागेछन्, केही यतैउतै भागेछन्, बिचरा जति भागे पनि ठाउँ भने पत्ता लाएरै छोडेछन्। मलाई भोक लाग्यो, भात पकाइदिनु, खाएर लुक्छु भनेका मात्र के थिए रे मान्छे पुगिगएछन्। चारैतिरबाट भाला छिराएर सबैले एउटा मान्छेलाई रोपेरै मारेछन्। रगतकै रथको खोलो झैँ बगाएर सुँगुरलाई भालाले रोपेर मारे झैँ मारेछन्। घट्टी नेवारको लास हो भन्थे, किन मारेको होला कोही बोल्दैनथे, चुपचापसँगले हेर्थे मात्रै। अलि पर तीन चार दस बाह्र ग्रुप भएका थिए, बिस्तारी साउथी जस्तो गर्थे। घट्टी नेवार भाग्दै चुरे घाँटी पुगेको रहेछ, दिउँसै सियाडी गएका रहेछन्, राति नै गएर भालाले रोपेर मारेछन्। कति बिजोग भयो, घरमा नानीहरू ससाना छन्, एउटी आइमाईले कसरी हुर्काउनु, पढाउनु, बढाउनु, कति बिजोग भयो। मेरो दिमागमा नराम्रो गरी छाप बस्यो। त्यो घरमा कति रुवा बसी होला, कस्तो भयो होला। मेरो मस्तिष्कमा अनेकौँ किसिमका कुराहरू चल्न थाले। राजनीति भनेको मान्छे मार्ने रहेछ, मान्छे मारेर मात्र राजनीति गर्नुपर्दो रहेछ, कम्युनिस्ट पार्टी डरलाग्दो हुँदो रहेछ, यो पार्टीका विचारधाराकालाई खोजी खोजी मार्दो रहेछन् भन्ने मनमा पर्यो। एक दिन जानुकाले भने, सीता तलाई र मलाई कम्युनिस्ट पार्टीका केटाहरूले सदस्यमा राखौँ कि भनेर सोधेका छन्, के भन्नु? त्यो सुन्दा मनै झसङ्ग भएर आयो। उही भालाले रोपेर मारेको लासको झझलको आँखा अगाडि आएर घुमिरह्यो। मैले भने, त्यो कम्युनिस्ट विचारधारामा हामी जानु हुँदैन, त्यो पार्टीको काम गराई मलाई मन पर्दैन, जे जति गर्नुपर्दा पनि राति नै हुँदो रहेछ, जहाँ जाँदा पनि राति, मिटिङ गर्दा पनि राति, अझ धान काट्न पनि राति नै। भन्न त भने, तर भित्र मनमा भने कम्युनिस्ट हुने चाहिँ एक किसिमको मजा नै हुन्छ जस्तो पनि लाग्थ्यो। 2038 सालतिरै जस्तो लाग्छ, जयपुर स्कुलमा कम्युनिस्ट पार्टीले राति नाटक गर्ने अरे भन्दै एकाएक हल्ला आयो। म र भाउजू पनि गाउँका सबैसँग भेला भएर आयौँ। अरू त त्यस्तै हो, गीत साह्रै नै राम्रो लाग्यो, आमा दिदी बहिनी हो भन्ने हेर लौ, पूर्व उज्यालो हो, सम्झा यो देश हाम्रो हो। मङ्सिर महिना थियो, सबैका खेतमा धान पाकेर पहेँलपुर भएको थियो। धान काट्नुपर्ने थियो भोलि। प्राय सबै नै दाजुका उमेरका दाईहरू थिए, केही आफ्नै उमेरका साथीहरू पनि थिए। जे काम गर्दा पनि थाहै नपाउने गरी कथा भन्न सुरु हुन्थ्यो पालै पालो। कसैले कथा भन्थे, कसैले उपन्यासको कहानी भन्थे, कसैले गीत गाउँथे भने कसैले जोक्स भनेर हँसाउँथे। काम गर्न धेरै रमाइलो हुन्थ्यो, घरमा बस्नुभन्दा बाहिर काम गर्नु नै रमाउँथे म। तैपनि घरमा भाउजूलाई सघाउनु पर्ने, बहिनी सानै भएकोले धन्नापातमा ध्यान दिनुपर्ने, मतवाली गाउँै भए पनि राम्रो थियो, सबैले माया गरेकै थियो। आज हाम्रोमा धान झार्नु छ भनेपछि गाउँका सबै भेला हुन्थे। स्कुल जाने बाटो हाम्रै घर छेउको गोरेटो भएर गएको थियो। धेरैजसो हामी एकै हुल भएर हिँड्ने गर्थ्यौँ, हल्ला गर्दै हिँड्ने हाम्रो बानी भइसकेको थियो। जो जसका घरबाट निस्कियोस् त्यसले अर्कालाई देखेपछि पर्खिने नियम जस्तै थियो, कसले कसलाई पर्खिएको हो थाहा हुँदैन थियो। पर्खिने त्यही भिडमा एउटा गोरो मिजासिलो स्वभाव भएको अमित नाम भएका पनि थिए। साथीहरू धेरै हुन्थे नै, तर तिनको स्वभाव बोलीचाली र हेराइजमा फरक लाग्थ्यो। भर्खरै मात्र पहाडबाट आएका, पहिला त यस्तै होला पहाडेको बोलीचाली जस्तो लाग्ने गरेको थियो, तर पछि विचार गर्दै जाँदा साँच्चीकै अनौठो रहेछ। हाम्रो गाउँ एउटै थियो, उनको र मेरो उमेर पनि खासै फरक थिएन होला, तर 2039 सालदेखि मलाई नपढाउने कुरा बुझेँ, धेरै नमिठो लाग्यो। सबै साथीहरू सम्झेँ, थाम्न सकिनँ। सधैँ मेरो साथ दिने दाजु पनि बोल्नुहुन्न, भाउजूले पनि भन्नुभयो, अब नपढाउने अरे, किताब किन्ने पैसा छैन अरे। तर म स्कुल गइराखेकी थिएँ। धेरै साथीहरूले किताब किनिसकेका थिए। घरमा आउँछु घरका सबैदेखि रिस उठ्न थालेको थियो। कसैलाई केही भन्न पनि सक्दिन थिएँ। आमा दाजुहरूको सोचाइ देखेर विरक्त लाग्थ्यो। आमा बाबुको माया र स्नेहको फल हुन् छोराछोरी। तिनै छोराछोरीलाई पढाउने र माया दिने बेलामा धनसम्पत्तिको र कामको लोभ मात्र गर्नुभयो। जहिले पनि सरसापट र ब्याजमा भने पैसा लगाइरहनुहुने। गाउँघरका साथीभाइ र छरछिमेकीहरू ब्याजमा सापट पैसा लिन आइरहन्थे। कहाँ कति पैसा हुन्छ, कुन कुन ठाउँमा छ सबै नै थाहा हुने गरेको थियो। कहाँ कहाँबाट कति पैसा आउँछ भनेर सधैँ औँला भाँची माझी हिसाब गरिरहनुहुन्थ्यो। बुबालाई भ्याइ नभ्याइ थियो श्रीमतीहरू बटुल्न। हाम्रो पढाइको कुरा उठ्दा आफ्नो पालाको आफूहरूले गरेको कामलाई दन्त्यकथा जस्तै बनाउँदै भन्नुहुन्थ्यो। हामीले 5-6 वर्षदेखि गाईगोरु र भैँसीका पुच्छर धपाउँदै वस्तु हेर्दै धुलोमा डिको कोरेर साबा अक्षर चिनेको। अब यति भए अक्षर चिनी भइगयो नि। त्यसै भएर नै दिदीहरूले पनि 2-3 कक्षासम्म मात्र पढेको रहेछ। मलाई त्यस्तो लाग्थ्यो।
कार्यक्रम श्रुति सम्वेगमा अहिले सुनेको वाचन सीता देवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो। यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutisruti@unn.com.np। हवस् त अर्को मंगलबार म हिँडेको बाटोको तेस्रो श्रृंखला वाचन लिएर आउने नै छौं। त्यसअघि शुक्रबारको श्रृंखलामा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडाकी फूलको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।